यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमट्टा। शुरूमा प्रमुख समाचार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि बिहान 11 बजे शपथ लिनुहुने। त्रिशुली नदीमा बेपत्ता बस र यात्रुको खोजीका लागि धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि विदेशबाट ल्याउन पहल भइरहेको गृह मन्त्रालयद्वारा जानकारी। र अमेरिकाको पेन्सिल्भेनियामा आयोजित चुनावी र्यालीमा गोली चल्दा राष्ट्रपति निर्वाचनका उम्मेद्वार तथा भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा 76 उपधारा 2 बमोजिम आज प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज अपराह 5 बजेभित्र दावी पेश गर्न आह्वान गर्नुभएको थियो। राष्ट्रपतिले दावी पेश गर्न आह्वान गरे लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले दलको नेताका हैसियतमा संसदको बहुमत सदस्यको हस्ताक्षर सहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि शुक्रबार नै दावी पेश गर्नुभएको थियो। प्रधानमन्त्री ओलीको शपथ भोलि बिहान 11 बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई धन्यवाद दिनुभएको छ। प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै वहाँले सामाजिक सञ्जाल मार्फत सबैलाई धन्यवाद दिनुभएको हो। 45औं प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीलाई देशका प्रमुख राजनीतिक पार्टी कांग्रेस र एमालेको प्रस्तावमा करिब 2/3 समर्थनमा सरकारको नेतृत्व गर्ने ऐतिहासिक अवसर प्राप्त भएको छ। विक्रम सम्वत 2071 साउन 1 गते सम्पन्न पार्टीको 9 राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा निर्वाचित ओली स्पष्ट अडान राख्ने र दृष्टिकोणमा अडिग रहने नेताका रूपमा चिनिनुहुन्छ। नेपालको वर्तमान संविधान जारी भएसँगै 2072 असोज 24 गते अध्यक्ष ओली पहिलो पटक मुलुकको प्रधानमन्त्री बन्नुभएको थियो। यसैगरी विक्रम सम्वत 2074 आम निर्वाचनपछि नेकपा माओवादी केन्द्रको समर्थनमा 2074 फागुन 3 गते उहाँले दोस्रो पटक र तेस्रो कार्यकाल 2078 वैशाख 30 गते तेस्रो पटक सरकारको नेतृत्व गर्नुभएको थियो। 2075 जेठ 3 एमाले र माओवादी केन्द्रको एकता भई उहाँ नेपाल कम्युनिष्ट पार्टी नेकपाको 2 अध्यक्षमध्ये पहिलो वरियताको अध्यक्ष हुनुभएको थियो। पार्टीभित्रको विवादका कारण ओली नेतृत्वको सरकार अल्पमतमा परेको थियो। तत्कालीन राजनीतिक घटनाक्रमका बीच प्रधानमन्त्रीका हैसियतले मध्यावधि निर्वाचनका लागि गर्नुभएको सिफारिश सर्वोच्च अदालतको आदेशबाट बदर भएपछि अध्यक्ष ओली सरकारको नेतृत्वबाट बाहिरिनु भएको थियो। पूर्वी पहाड़ी जिल्ला तेह्रथुमको अठराईस्थित युवा गाउँको साधारण किसान परिवारमा 2008 साल फागुन 11 गते जन्मनुभएका ओली तेह्रथुम छोडेर 2020 सालमा उहाँको परिवार झापा बसाइसरेको थियो। अध्यक्ष ओलीको राजनीतिक उदय झापा आन्दोलनको सिर्जना र कठोर भूमिगत संघर्षबाट भएको हो। करिब 6 दशक लामो राजनीतिक यात्राका क्रममा 14 वर्ष कठोर जेल जीवन बिताउनुभएका अध्यक्ष ओली 2078 मंगिरमा चितवनमा सम्पन्न एमालेको 10 राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि भारी मतका साथ अध्यक्षमा निर्वाचित हुनुभएको थियो। 73 वर्षीय अध्यक्ष ओली समकालीन अन्य नेताभन्दा बढ़ी सक्रिय देखिनुभएकाले विकास र समृद्धिको अधूरो यात्राले गति लिने अपेक्षा गरिएको छ। प्रतिनिधि सभाको भोलि दिउँसो 1 बजेका लागि निर्धारित बैठक भोलि अपराह 4 बजेका लागि सरेको छ। भोलि दिउँसो 1 बजेका लागि तय भएको बैठक विशेष कारणले बस्न नसक्ने भएकाले भोलि अपराह 4 बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद सचिवालयद्वारा आज सूचना मार्फत जनाइएको छ। यसैगरी राष्ट्रिय सभाको भोलि बिहान 11:30 बजेका लागि निर्धारण गरिएको बैठक भोलि अपराह 3 बजे बस्ने गरी समय परिवर्तन गरिएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी सूचनामा जनाइएको छ। प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ समक्ष नेपाल बार एसोसिएशनले काठमाडौँ घोषणा पत्र 2081 कार्यान्वयन सम्बन्धमा आज ध्यानाकर्षण गराएको छ। बारका अध्यक्ष गोपाल कृष्ण घिमिरेले काठमाडौँ घोषणा पत्रबारे जानकारी गराउँदै घोषणा पत्र कार्यान्वयन गर्न प्रधान न्यायाधीश श्रेष्ठको ध्यानाकर्षण गराउनु भएको हो। शुक्रबार भरतपुरको सिमलतालमा पहिरोमा परि त्रिशुली नदीमा दुईवटा बस खस्दा भएको दुर्घटनापछि फेला परेका पाँचवटा शवको शनाखत भएको छ। चितवनको भरतपुर महानगरपालिका 28 स्थित गोलाघाट र नवलपरासी पूर्व स्थित गैराकोटमा भेटिएका थप दुईवटा शव भारतीय नागरिकका रहेका पुष्टि भएको हो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गोलाघाटमा भेटिएको शव भारत बिहार घर भएका 37 वर्षीय जयप्रकाश ठाकुरको पुष्टि भएको छ। यसै गरी भारत बेतिया स्थित मझेलिया थान घर भएका 30 वर्षीय सजाद अन्सारीको शव गैराकोट नगरपालिका 7 भेटिएको प्रहरीले जनाएको छ। दुर्घटनामा 65 जना बेपत्ता भएकोमा मृत भेटिएका 5 जनाको शनाखत भएको हो। अन्यको खोजी जारी रहेको छ। यसैबीच गृह सचिव एकनारायण अरियालले त्रिशुली नदीमा बेपत्ता बस र यात्रुको खोजीका लागि धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि विदेशबाट ल्याउन पहल भइरहेको बताउनु भएको छ। सिमलताल पहिरोमा परेर त्रिशुली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी लिन उच्च सुरक्षा अधिकारी सहित चितवन पुग्नुभएका अरियालले थप प्रविधिबारे दात्री निकाय र विभिन्न देशका दूतावाससँग कुरा भइरहेको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै
आउँछ। अब रात तपाईको
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले रेडियो नेपाल तारिणी प्रसाद कोइरालालाई स्मृति संचारग्रामले महानगर एफएम विराटनगरबाट राजवंशी भाषामा समाचार प्रसारण हुनुले भाषा संस्कृतिको विकासमा थप बल पुगेको बताउनु भएको छ। महानगर एफएम रेडियो विराटनगरबाट आजदेखि शुरू भएको राजवंशी भाषा समाचार प्रसारण शुभारम्भ कार्यक्रममा महानगर प्रमुख कोइरालाले संविधानमा उल्लेख भए अनुसार बहुसांस्कृतिक बहुधार्मिक नीतिलाई समावेशीकरण गर्दै राजवंशी भाषामा समाचार प्रसारण शुभारम्भ गरेकोमा रेडियो नेपाललाई धन्यवाद दिनुभयो। कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक एवं संचारग्राम संचालक समितिका अध्यक्ष बुद्धि बहादुर केसीले आगामी आर्थिक वर्षमा संचारग्राममा तारिणी प्रसाद कोइरालाको शालिक स्थापना गर्ने र संचारग्राम मार्फत मोबाइल एप तथा वेबसाइट सञ्चालनमा ल्याउने जानकारी गराउनुभयो। कार्यकारी निर्देशक केसीले सरकारले संचारग्राम सञ्चालनका लागि गरेको सहयोगको सराहना गर्नुहुँदै संचारग्रामबाट ई लाइब्रेरी, रेडियो म्युजियम सञ्चालन साथै गीत संगीत प्रशिक्षण तथा संचारकर्मीको क्षमता अभिवृद्धि गर्न र विभिन्न भाषाको गीत संगीत रेकर्डिङ प्रारम्भ भइसकेको जानकारी गराउनुभयो। सो अवसरमा महानगरपालिकाका प्रमुख कोइराला र रेडियो नेपालको कार्यकारी निर्देशक केसीले संयुक्त रूपमा शिलालेख अनावरण गर्नुहुँदै राजवंशी भाषा समाचार प्रसारणको शुभारम्भ गर्नुभएको थियो। आजदेखि शुरू भएको राजवंशी भाषाको समाचार हरेक दिन महानगर एफएममा दिउँसो 1:45 प्रसारण हुनेछ। यसैगरी आजै रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय दिपायलबाट बैतडेली भाषामा समाचार शुभारम्भ भएको छ। समाचार प्रसारणको शुभारम्भ गर्नुहुँदै दिपायल सिलगढ़ी नगरपालिका नगर प्रमुख बाजी सिंह खड्काले बैतडेली भाषामा समाचार प्रसारणले भाषाहरूको संरक्षण एवं सम्वर्धनमा सहयोग पुग्ने बताउनुभयो। जिल्ला जिल्लामा बोलिने भाषालाई स्थान दिँदै जाँदा सुदूरपश्चिमको पहिचान बोकेको डोटेली भाषालाई पनि नबंग्याउन नगर प्रमुख खड्काले आग्रह गर्नुभयो। बैतडेली र राजवंशी भाषाको समाचार प्रसारण थप भएसँगै रेडियो नेपालले समाचार प्रसारण गर्ने भाषाको संख्या 24 पुगेको छ भने 23 भाषामा कार्यक्रम प्रसारण हुने भएको छ। सेङ्जामा आज पानीको कुवामा डुबेर दुईजनाको मृत्यु भएको छ। पुतली बजार नगरपालिका 4 रामको स्वारा स्थित पानीको कुवामा डुबेर स्थानीय नरेन्द्र बहादुर थापाका दुई छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा 14 वर्षीय लक्ष्मी थापा र 12 वर्षीय सुस्मिता थापा रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्र बहादुर राणाले जानकारी दिनुभयो। घरदेखि करिब 500 मिटर टाढा रहेको कुवामा नुहाउन र कपड़ा धुनका लागि गएका बेला डुबेर मृत्यु भएको प्रहरी प्रवक्ता राणाले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको पेन्सिल्भेनिया राज्यमा आयोजित एक चुनावी र्यालीमा गोली प्रहार हुँदा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति निर्वाचनका उम्मेद्वार तथा भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते हुनुभएको छ। घटनामा नेता ट्रम्पको कानबाट रगत बगिरहेको सामाजिक सञ्जालमा जारी तस्विरहरूमा देख्न सकिन्छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा सन्देश लेख्नुहुँदै आफू सकुशल रहेको र स्थानीय स्वास्थ्य संस्थाले आफ्नो उपचार गरिरहेको बताउनु भएको छ। घटनामा एक संदिग्ध व्यक्तिलाई यूएस सिक्रेट सर्भिसका अधिकारीहरूले गोली हानेका अमेरिकी गुप्तचर निकाय एफबीआईले जनाएको छ। ट्रम्पमाथि गोली चलाउने आक्रमणकारीको पहिचान खोलेको र उनी पेन्सिल्भानियाका टोमस म्याथ्यू क्रुप्स रहेको एफबीआईले जनाएको छ। यसैबीच अमेरिकी भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली आक्रमणलाई लिएर विश्व समुदायले विरोध जनाएको छ। विश्वका नेताहरूले आक्रमणको घटनाले आफूहरू स्तब्ध भएको प्रतिक्रिया व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले हत्या प्रयासका क्रममा घाइते हुनुभएका अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको कड़ा शब्दमा निन्दा गर्नुभएको उहाँका प्रवक्ताले बताउनु भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन, पूर्व राष्ट्रपति बराक ओबामा र बिल क्लिन्टन लगायत अमेरिकी राजनीतिज्ञहरूले आक्रमणको निन्दा गर्दै राजनीतिमा हिंसाका लागि कुनै स्थान नभएको बताउनु भएको छ। युरोपेली संघका विदेश नीति प्रमुख जोसेफ बोरेलले पनि आक्रमणको निन्दा गर्नुभएको छ।
निजी क्षेत्रका छाता संस्थाहरूले आगामी आर्थिक वर्ष 2081-82 मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषयमा विभिन्न सुझावहरू दिएका छन्। नेपाल राष्ट्र बैंकले साउन पहिलो वा दोस्रो हप्ताभित्र मौद्रिक नीति ल्याइसक्ने तयारी गरिरहँदा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थाहरूले मौद्रिक नीतिबाट सम्बोधन गरिनुपर्ने विषयमा राष्ट्र बैंकलाई सुझाव दिएका हुन्। सरकारले आगामी आर्थिक वर्षको बजेटमा राखेको 6% आर्थिक वृद्धि दर र 5.5% सीमाभित्रको मुद्रा स्फीति कायम गर्न सघाउ पुग्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनु पर्ने निजी क्षेत्रका छाता संस्थाहरूको सुझाव छ। यस्तै निजी क्षेत्रले सरकारले लिएको वित्त नीतिलाई सघाउ पुर्याउने र समग्र अर्थतन्त्रमा देखिएको शिथिलता चिर्ने गरी मौद्रिक नीति आउनुपर्ने सुझाव दिएका छन्। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले दूध उत्पादक किसानलाई 43,73,000 रूपियाँ अनुदान वितरण गरेको छ। व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालू आर्थिक वर्षमा अनुदान स्वरूप किसानलाई प्रति लिटर 2.50 रूपियाँ दरले रकम प्रदान गरेको हो। केन्द्रले जिल्लाका 10 सहकारी मार्फत दूध बिक्री वितरण गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको केन्द्रका प्रमुख डाक्टर राजेश चौधरीले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासमा उल्लेखनीय र गुणात्मक प्रगति भएको बताउनु भएको छ। आइतबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा मन्त्री बस्नेतले दीर्घकालीन विद्युत व्यापार सम्झौता र आगामी 10 वर्षमा 10,000 मेगावाट विद्युत भारत निर्यात गर्ने सहमति आफ्नो कार्यकालको सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। मन्त्री बस्नेतले ऊर्जा क्षेत्रमा भएको उपलब्धिले मुलुकको समृद्धिका लागि मार्ग प्रशस्त गरेको र त्यसले अर्थतन्त्रलाई समेत सबल बनाउने विश्वास व्यक्त गर्नुभयो। साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ। आइतबार नेप्से परिसूचक 52.97 अङ्कले बढेर 2,257.59 बिन्दुमा कायम भएको छ।
अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि बिहान 11 बजे शपथ लिनुहुने। त्रिशुली नदीमा बेपत्ता बस र यात्रुको खोजीका लागि धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि विदेशबाट ल्याउन पहल भइरहेको गृह मन्त्रालयद्वारा जानकारी र अमेरिकाको पेन्सिल्भेनियामा आयोजित चुनावी र्यालीमा गोली चल्दा राष्ट्रपति निर्वाचनका उम्मेद्वार तथा भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते। हवस् त, राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।